میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک وصحابک یا حبیب اللہ۔ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک وصحابک یا نور اللہ۔ اللہ پاک کے پیارے اور آخری نبی مکی مدنی محمد عربی صلی اللہ علیہ وآلہ وسلم کا پیارا پیارا فرمان ہے کہ تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو، کہ تمہارا مجھ پر درود پڑھنا قیامت کے روز تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ صلاۃ وسلام علیک یا سیدی یا سیدی، یا مکی یا مدنی یا عربی، یا قرشی یا ہاشمی یا مطلبی یا رسول اللہ۔ منقول ہے، کتابوں میں لکھا ہے کہ ایک عبادت گزار نیک عورت کو فرعون، جو بڑا ظالم اور کافر بادشاہ گزرا ہے، اس کی بیٹی نے اپنی خادمہ کے طور پر رکھا۔ وہ نیک خاتون اپنی حیثیت کے مطابق رات دن کی خدمت کرتی رہتی۔ ایک دن وہ نیک عورت فرعون کی بیٹی کے سر میں کنگھی کر رہی تھی، اچانک وہ کنگھی اس کے ہاتھ سے گر گئی۔ تو اس نیک سیرت عورت کی زبان سے بے اختیار سبحان اللہ صدا بلند ہو گئی۔ اب فرعون جو کافر تھا، سخت کافر تھا، اس کی بیٹی بھی کافرہ تھی، اس نے جب یہ آواز سنی تو کہا کہ تو نے میرے باپ فرعون کی تعریف کی ہے، کیونکہ فرعون تو خدائی کا دعویٰ کرتا تھا۔ اس مومنہ نے جواباً کہا کہ نہیں، بلکہ میں نے تو اپنے پروردگار، اپنے رب عز و جل کی پاکی بیان کی ہے، جو میرا، تیرے باپ فرعون کا اور تمام کائنات کا خالق ہے، عبادت کے لائق سے وہی وحدہ لا شریک ہے، اسی کی ذات عبادت کے لائق ہے۔ اس مومنہ کی ایمان بھری گفتگو سن کر فرعون کی بیٹی نے کہا کہ میں تمہارے بارے میں اپنے والد کو بتاؤں گی کہ تم اسے خدا نہیں مانتی۔ عورت نے کہا کہ بے شک بتا دو۔ چنانچہ اس ظالمہ نے، اس کافرہ نے اپنے باپ فرعون کو اس عورت کے بارے میں سب کچھ بتا دیا۔ یہ سن کر اس ظالم کافر بادشاہ فرعون نے اس نیک سیرت مومنہ کو اپنے پاس بلایا اور کہا کہ ہم نے سنا ہے کہ تو ہمارے علاوہ کسی اور کو خدا مانتی ہے، تیری سلامتی اسی میں ہے کہ تو اس نئے مذہب کو چھوڑ کر میری عبادت کر، مجھے خدا مان، ورنہ تجھے دردناک سزا دی جائے گی۔ عورت نے کہا تجھے جو کرنا ہے کر لے، میں کبھی کفر کی طرف نہیں آؤں گی۔ فرعون نے جب اس نیک سیرت عورت کی ایمان افروز گفتگو سنی تو بڑا غصے میں لال پیلا ہو گیا اور تانبے کی دیگ میں تیل گرم کرنے کا حکم دیا۔ جب تیل خوب کھولنے لگا تو اس عورت کے چھوٹے بچے کو ابلتے ہوئے تیل میں ڈال دیا۔ कुछ ही देर में बच्चे की हड्डियां वो तेल में तैरने लगी। जालिम फिरौन ने औरत से कहा कि क्या तू मुझे खुदा मानती है? उसने कहा हरगिज नहीं, मेरा खुदा वही है जो तमाम जहानों का खालिक व मालिक है। फिरौन ने एक एक करके उसके तमाम बच्चों को उस तेल के देग में डालता गया, लेकिन उस बा हिम्मत साबिरा शाकिरा औरत ने अपना ईमान ना छोड़ा। फिरौन ने जब देखा कि औरत कुफर की तरफ आने को तैयार नहीं है, तो जालिम ने अपने सिपाहियों अपने गार्ड्स को हुक्म दिया कि इसे भी उसके बच्चों की तरह तेल में डाल दो। सिपाही जब उसे ले जाने लगे तो फिरौन ने कहा अगर तुम्हारी कोई आरजू हो तो बताओ। कहा कि हाँ, मेरी एक ख्वाहिश है, अगर हो सके तो ये करना कि जब मुझे तेल की उबलती हुई देग में डाल दिया जाए और मेरा सारा गोश्त जल जाए तो उस देग को शहर के दरवाजे पर भिजवा देना, वहाँ मेरी एक झोपड़ी है, देग उसमें रखवा कर झोपड़ी गिरा देना ताकि हमारा घर ही हमारे लिए कब्रिस्तान बन जाए। फिरौन ने कहा ठीक है, तुम्हारी ख्वाहिश को पूरा करना हमारे जिम्मे है। फिर उस जरूरतमंद मोमिना को उबलते हुए तेल में डाल दिया गया। कुछ ही देर के बाद उसकी हड्डियां भी तेल की सतह पर तैरने लगी। अल्लाह पाक के प्यारे नबी मक्की मदनी मुहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, शबे मेराज मैंने एक बेहतरीन खुशबू सूंघी। तो पूछा ए जिब्रील अली सलाम, ये खुशबू कैसी है? कहा फिरौन की बेटी की खादिमा और उसके बच्चों की खुशबू है। तो प्यारे प्यारे इस्लामी भाइयों और मदनी चैनल के नाज़रीन, कितनी ईमान अफरोज ये स्टोरी है और कैसा ये पुख्ता ईमान था उस मोमिना साबिरा शाकिरा औरत का, जिसके सामने उसके जिगर के टुकड़ों को एक एक करके शहीद किया गया, लेकिन फिर भी उसके ईमान की पुख्तगी में कोई कमी नहीं आई। बच्चों समेत खुद अपनी जान दे दी, लेकिन ईमान की दौलत हाथ से नहीं जाने दी। तो यकीनन ये क्या होता है कि जिसको किसी चीज की अहमियत पता होती, बेटा ये मोबाइल संभाल के रखना बड़ा कीमती है, कहते ना घर वाले, जब बच्चे को कोई कीमती मोबाइल दिलाते कहते ना ख्याल रखना, ये मोटरसाइकिल नई ली है इसको संभाल के लॉक करके रखना, अगर हमारी जेब में 2-5 हजार 2 हजार रुपये हो तो बड़े इजी होकर सफर करते हैं, लेकिन जेब में 25-50 हजार रुपये हो तो बड़ा संभल के हाथ बांध के जेब दबा कर के कोई हमारे इस चीज को लेकर ना जाए। तो आम तौर पर देखा जाता है कि जिस चीज की कदर मालूम होती है तो वो उसकी हिफाजत की जाती है। तो जिन्हें ईमान की कदर मालूम होती है वो किसी कीमत पर लम्हा भर के लिए भी ईमान नहीं छोड़ते। तारीख इस्लाम ऐसे वाकयात से भरी पड़ी है कि दीन और ईमान की खातिर सर कटवाने में लज्जत महसूस होती है, मगर ईमान को इतना हल्का नहीं तसव्वुर किया कि यूं मतलब जाया कर दिया। अल्लाह पाक की बारगाह में जान देना उन्हें महबूब होता है, उनका ईमान इतना मजबूत होता है कि दुनिया की कोई ताकतवर चीज उनके दिल को ईमान से खाली नहीं कर सकती। जब भी तो इन नेक सूरत और नेक सीरत अफराद पर अल्लाह पाक के इनाम और इकराम की बारिशें होती है, बनने के बाद इनके कब्रों से खुशबुएं आती है। और अगर आज के माहौल में देखा जाए तो ईमान पर कायम रहना बहुत मुश्किल हो चुका, और बाद नादान फिर मुल्क जाना है, ओवरसीज जाना है, माल कमाना है, अब अपने फॉर्म पे झूठ मूठ गैर मुस्लिम लिखवा दे कि किसी तरह मुझे वीजा मिल जाए, किसी तरह मैं इस मामले में अप्लाई कर जाऊं, मुझे दुनिया का ये ग्रेड मिल जाए, मैं दुनिया की ये जॉब करना चाहता हूं, मैं जनाब अपना स्टेटस बुलंद करना चाहता हूं, मैं जनाब माशरे में एक बड़ा आदमी बनकर रहना चाहता हूं, अरे दुनिया की सारी दौलत भी मिल जाए, दुनिया के सारे स्टेटस आपके बुलंद हो जाए, आपका बड़ा नाम हो जाए, बड़ी शोहरत हो जाए, आपके पास नौकर चाकर की रेल पेन हो जाए, गाड़ियों की कतारें लग जाए, دنیا میں آپ کا بڑا نام ہو جائے لیکن اگر ایمان کی دولت نہ ہوئی تو کیا کریں گے؟ تو ایسے افراد جو یہ جھوٹ موٹ اپنے آپ کو غیر مسلم لکھواتے ہیں، امیر علیہ سنت اپنی کتاب کفریہ کلمات کے بارے میں سوال جواب میں ایسے لوگوں کے بارے میں حکم بیان کرتے ہیں، فرماتے ہیں کہ ایسا کرنا کفر ہے کہ بعض لوگ جو ازالہ قرض یا تنگ دستی یا دولت کی زیادتی کے لیے کفار کے یہاں نوکری کی خاطر یا ویزا فارم پر یا کسی طرح کی رقم وغیرہ کی بچت کے لیے درخواست پر خود کو کسی بھی کافر و مرتد گروہ کا فرد لکھتے یا لکھواتے ہیں، ان پر حکم کفر ہے۔ تو یہ ایمان کی حفاظت ضروری ہے۔ اور یاد رکھیں پیارے اسلام بھائیوں، مدنی چینل کے ناظرین، دین اسلام جس کو ہم نے قبول کیا، الحمدللہ مسلمان ہیں، یہ بہت معزز و مکرم مذہب ہے۔ جن پر اللہ پاک کا فضل و کرم ہوتا ہے انہیں ہی تو یہ دنیا میں ایمان کی دولت نصیب ہوتی ہے۔ ظاہر ہے اس کی قدر کون جانے گا جو اس کی اہمیت کو سمجھے گا؟ ہم تو مسلمان کے گھر میں پیدا ہو گئے، ہمیں تو ورثے میں یہ ایمان ملا نا، لیکن در حقیقت جو اس سارے معاملات کو کر کے اگر اسلام قبول کرتا ہے اور اسے دنیا میں ایمان کی دولت نصیب ہوتی ہے تو یہاں پر اس کو اس کی اہمیت کا پتا ہوگا۔ تو ایمان پر ثابت قدم رہنے والوں کے لیے بڑے خوش نصیب ہیں کہ دونوں جہانوں میں وہ سعادت مند ہوتے ہیں۔ تو اس نعمت کی حفاظت کرنا، اس کی قدر و منزلت جان کر مسلمان کو اس پر استقامت سے قائم رہنا یہ ضروری ہے، کیونکہ ایک مسلمان کے لیے دنیا سے رخصت ہوتے وقت ایمان پر ثابت قدم رہنا یہ بڑی اہمیت کا حامل ہے۔ اگر ایمان کی حالت پر خاتمہ ہوا تو قبر و آخرت کی تمام منزلیں آسان ہوں گی۔ ایمان پر مرنا ہی آخرت میں نجات کا سبب بنے گا۔ جی ہاں، اسی یہی کاز ہے ہمارا کہ ہم ایمان لے کر جائیں۔ گناہگار ہوں گے، سزا ہوگی، لیکن بالآخر جنت میں داخلہ ملے گا۔ لیکن اگر ایمان کی دولت خدا نخواستہ ضائع ہو گئی تو ایسا نہ ہو کہ پھر گھاٹے کا سودا ہو جائے۔ تو یاد رکھیے، دنیا میں چاہے جتنے بھی نیک اعمال کر لیے جائیں، مگر خاتمہ ایمان پر نہیں ہوا تو کوئی فائدہ نہیں ہوگا۔ حدیث پاک میں ہے، انما الاعمال بالخواتیم، اعمال کا دار و مدار خاتمے پر ہے۔ اور اللہ پاک سورہ حامیم السجدہ آیت نمبر 30 میں ارشاد فرماتا ہے، ترجمہ کنز الایمان، بے شک وہ جنہوں نے کہا ہمارا رب اللہ ہے، پھر اس پر قائم رہے، ان پر فرشتے اترتے ہیں کہ نہ ڈرو اور نہ غم کرو اور خوش ہو اس جنت پر جس کا تمہیں وعدہ دیا جاتا تھا۔ تو تفسیر صراط الجنان شریف میں ہے کہ بے شک وہ لوگ جنہوں نے اللہ پاک کے رب ہونے، اس کی وحدانیت ایک ہونے کا اقرار کرتے ہوئے کہا کہ ہمارا رب صرف اللہ ہے، پھر وہ اس اقرار کو اور اس کے تقاضوں پر ثابت قدم رہے، ان پر اللہ پاک کی طرف سے فرشتے اترتے ہیں اور انہیں یہ بشارت دیتے ہیں کہ تم آخرت میں پیش آنے والے حالات سے نہ ڈرو، اہل و عیال اور جو کچھ تم پیچھے چھوڑ کر آئے اس کا غم نہ کرو اور اس جنت پر خوش ہو جاؤ جس کا تم سے دنیا میں اللہ پاک کے رسولوں کی مقدس زبان سے وعدہ پرومس کیا جاتا تھا۔ تو معلوم ہوا کہ دین اسلام پر ثابت قدم رہنا یہ بہت ضروری ہے کہ اگر خاتمہ ایمان پر ہوا تو نجات ہی نجات ہے، حتیٰ کہ اسلام پر قائم رہنے اور قرآنی احکام پر عمل کرنے والوں کو جنت کی بھی اشارت دی گئی ہے۔ اور یہی نہیں بلکہ ایمان کی حالت میں دنیا سے جانے کا حکم بھی قرآن پاک میں موجود ہے۔ سورہ آل عمران کی آیت نمبر 102 میں اللہ پاک ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا وانتم مسلمون، اے ایمان والو اللہ سے ڈرو جیسا اس سے ڈرنے کا حق ہے، اور ہرگز نہ مرنا مگر مسلمان۔ تو اس آیت مبارکہ کے آخری حصے پر غور فرمائے، اس میں فرمایا گیا کہ اسلام پر ہی تمہیں موت آئے، اس سے مراد یہ ہے کہ اپنی طرف سے زندگی کے ہر لمحے میں اسلام پر ہی رہنے کی کوشش کرو تاکہ جب تمہیں موت آئے تو حالت اسلام پر آئے۔ حکیم الامت مفتی احمد یار خان نعیمی رحمت اللہ علیہ اس آیت مبارکہ کے تحت فرماتے ہیں کہ اس سے معلوم ہوا کہ اسلام پر خاتمہ ہونے کا اعتبار ہے، اگر عمر بھر مومن رہے مرتے وقت کافر ہو جائے تو وہ اصلی کافر کی طرح ہے۔ اب یہاں یہ بات سمجھنے کی ہے پیارے اسلام بھائیو اور مدنی چینل کے ناظرین کہ اگر کوئی کافر ہے، کوئی کافر ہے اور زندگی بھر وہ بڑی نیکیاں کر رہا ہے، بڑی نیکیاں کر رہا ہے اور بڑی نیکیاں کر رہا ہے، بہت ادارے چلا رہا ہے، غریبوں کو کھانا کھلا رہا ہے، پریشان حالوں کی امداد کر رہا ہے، اربوں روپے خرچ کر رہا ہے، لیکن اس کو اس کا اجر نہیں ملے گا کیونکہ اس کا خاتمہ ایمان پر نہیں ہوا۔ کیونکہ قرآن پاک میں سورہ نحل کی آیت نمبر 97 میں ارشاد ہوا، آسان ترجمہ قرآن کنز العرفان، جو مرد یا عورت نیک عمل کرے اور وہ مسلمان ہو، یہ دیکھیں شرط لگائے، وہ مسلمان ہو تو ہم ضرور اسے پاکیزہ زندگی دیں گے اور ہم ضرور انہیں ان کے بہترین کاموں کے بدلے میں ان کا اجر دیں گے۔ علماء نے فرمایا کہ اچھی زندگی سے عبادت کی لذت مراد ہے۔ آیت کا خلاصہ یہ کہ جو مرد یا عورت نیک عمل کرے اور وہ مسلمان ہو تو ہم ضرور اسے دنیا میں حلال رزق اور قناعت عطا فرما کر اور آخرت میں جنت کی نعمتیں دے کر پاکیزہ زندگی دیں گے۔ تو مومن اگرچہ فقیر بھی ہو، اس کی زندگانی دولت مند کافر کے عیش سے بہتر اور پاکیزہ ہے، کیونکہ مومن جانتا ہے اس کی روزی اللہ پاک کی طرف سے ہے جو اس نے مقدر کیا، اس پر راضی ہوتا ہے اور مومن کا دل حرص کی پریشانیوں سے محفوظ اور آرام رہتا ہے، اور کافر جو اللہ پر نظر نہیں رکھتا وہ حریص رہتا ہے، ہمیشہ رنج مشقت تحصیل مال کی فکر میں پریشان رہتا ہے۔ تو اس آیت سے معلوم ہوا کہ نیک اعمال پر ثواب ملنے کے لیے مسلمان ہونا شرط ہے، کافر کے تمام نیک اعمال بیکار ہیں۔ میرے پیارے پیارے اسلامی بھائیوں، اللہ پاک ہم سے راضی ہو اور ہمیں بلا حساب جنت میں داخل فرمائے، داخل بھی جنت میں بلا حساب ہو اور جنت میں بھی آقا کے قدموں میں جگہ نصیب ہو جائے۔ تو یہ یاد رکھیے، یہ جو جنت ہے یہ جنت میں جانے کی گویا ہمیں مطلب یہ راستہ دیا جا رہا ہے کہ ایمان کی سلامتی کی فکر کر لے، کیونکہ جنت میں داخلے کے لیے اگر کوئی زمین بھر سونا بھی دے جنت کی وہ قیمت نہیں ادا کر سکتا۔ سورہ آل عمران کی آیت 91 میں ارشاد فرمایا، بے شک وہ لوگ جو کافر ہوئے کافر ہی مر گئے، ان میں سے کوئی اگرچہ اپنی جان چھڑانے کے لیے اس بدلے میں پوری زمین کے برابر سونا بھی دے تو ہرگز اسے قبول نہ کیا جائے گا، ان کے لیے دردناک عذاب ہے، ان کا کوئی مددگار نہیں ہوگا۔ میرے پیارے پیارے اسلامی بھائیوں، پتا چلا کہ آخرت کی نجات یہ ایمان پر خاتمے پر ہے، کفر پر مرنے والا زمین بھر سونا بھی اپنے فدیے میں دے دے تب بھی اس کی نجات نہیں ہو سکتی۔ تو یہ معلوم ہوا کہ نجات کا دار و مدار ایمان پر خاتمہ ہونے پر ہے۔ اگر کوئی شخص تمام عمر مومن رہا اور مرتے وقت کافر ہو گیا تو اس آیت میں شامل ہے، اور اگر کوئی شخص ساری عمر کافر رہا لیکن مرتے وقت مومن ہو کر مرا تو وہ اس آیت سے خارج ہے۔ یہ جو خاتمے جو ایمان کی حفاظت کا جو معاملہ ہے، میرے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین اگر نیک لوگوں کی سیرت پڑھیں، ان کے انداز زندگی کو دیکھیں تو یہ اس کی فکر کیا کرتے تھے، رویا کرتے تھے، اللہ کی خفیہ تدبیر سے ڈرا کرتے تھے کہ نہ جانے ہمارا کیا بنے گا۔ ہم مسلمان ہیں لیکن مسلمان ہی مریں گے، اس کی کوئی گارنٹی نہیں ہے۔ حضرت حبیب عجمی رحمت اللہ تعالی علیہ لوگوں کو جمع کر کے درس حدیث دیا کرتے تھے اور ارشاد فرماتے کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے کہ جس کا خاتمہ لا الہ الا اللہ پر ہوگا وہ جنت میں جائے گا۔ اب اتنی فضیلت والی حدیث بیان کر کے رویا کرتے تھے، زار و قطار ہوتے تھے، کسی نے عرض کی کہ حضرت اتنی فضیلت والی حدیث آپ بیان کرتے ہیں کہ جس کا خاتمہ لا الہ الا اللہ پر ہوگا وہ جنت میں جائے گا، آپ روتے کیوں ہیں؟ اللہ کے ولی کی شان دیکھیں، آپ فرماتے ہیں کہ میرے نبی صلی اللہ علیہ وآلہ وسلم کا یہ فرمان تو قطعاً حق ہے، قطعاً حق ہے کہ جس کا خاتمہ لا الہ الا اللہ پر ہوگا وہ جنت میں جائے گا، لیکن مجھے اس بات کی کون ضمانت دے کہ میرا خاتمہ لا الہ الا اللہ پر ہوگا؟ میں تو اس بات سے ڈرتا ہوں کہ کہیں ایسا نہ ہو سارا سفر بیکار ہو جائے، میں اس بات سے ڈرتا ہوں کہ میں نزا کے وقت میرا خاتمہ کیسے ہوگا۔ اور پھر سوچے میرے پیارے اسلام بھائیوں، ہم کتنے کمزور ہیں، کتنے کمزور ہیں، جانتے ہیں کہ زبان سے بدتمیزی، گالیاں، دل آزاری کے کتنے گناہ ہیں، لیکن جیسے سر گھومتا ہے، غصہ آتا ہے تو کتنے لوگوں کے دل توڑتے ہیں، اپنی آنکھوں کو حرام سے جو پر کرے گا، حدیث میں کہ قیامت کے دن اس کی آنکھوں میں آگ کی سلائی پھیری جائے گی، یہ بیان کرتے ہیں، یہ روایات سنتے ہیں، لیکن جیسے ہی کوئی ایسا معاملہ آ جاتا ہے سامنے تو آنکھوں کو کیا بد نگاہی سے بچا پاتے ہیں، جبکہ سب چیزیں سنتے ہیں، پتا چلا کہ نفس و شیطان یہ اس قدر غالب ہو چکے کہ جیسے ہی کوئی معاملہ ہوتا ہے کان پکڑ کر گناہوں کی طرف ہمیں مائل کر دیتے ہیں۔ اب سوچیں کہ نزا کے وقت کیا ہوگا، نزا کے وقت کیسا عالم ہوگا، جب رگ رگ سے روح نکالی جا رہی ہوگی، شیطان اس وقت کئی ماں کے بعد چہرے میں، کبھی باپ کی شکل میں آئے گا، اور وہ عیسائی نصرانیت اختیار کرنے کی طرف مائل کرے گا، دوسرا مذہب اختیار کرنے کی طرف مائل ہوگا۔ اب رگ رگ سے جب روح نکل رہی ہوگی، اس وقت ہم کیا کیفیت میں ہوں گے، کس طرح اپنے ایمان کی حفاظت کر پائیں گے؟ ہمارے اسلاف و بزرگان دین یہ رویا کرتے تھے، حضرت سفیان ثوری رحمت اللہ تعالی علیہ، حضرت یوسف بن اسبات رحمت اللہ علیہ فرماتے ہیں، ایک مرتبہ میں حضرت سفیان ثوری رحمت اللہ تعالیٰ علیہ کے پاس حاضر ہوا، آپ رحمت اللہ علیہ ساری رات روتے رہے، ساری رات روتے رہے۔ میں نے دریافت کیا کہ حضرت کیا آپ رحمت اللہ علیہ گناہوں کے خوف سے رو رہے؟ تو آپ رحمت اللہ علیہ نے ایک تنکا اٹھایا، اور تنکا اٹھا کر فرمایا کہ گناہ تو اللہ پاک کی بارگاہ میں اس تنکے سے بھی کم حیثیت رکھتے ہیں، مجھے تو اس بات کا خوف ہے کہ کہیں ایمان کی دولت نہ چھن جائے، میں ایمان کی دولت ضائع ہونے پر ڈر رہا ہوں، کہیں ایسا نہ ہو سارا سفر بیکار ہو جائے۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے بھی ایمان کی اہمیت اور اس کے حفاظت کے بارے میں حکم ارشاد فرمایا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ ان قریب لوگوں پر ایسا زمانہ آئے گا جس میں گوشہ نشینی اختیار کرنا ضروری ہوگی، اس وقت سے وہ شخص کا دین سلامت رہے گا جو حفاظت ایمان کی فکر میں ایک پہاڑ سے دوسرے پہاڑ یا ایک جگہ سے دوسری جگہ بھاگتا پھرے، جس طرح پرند اور لومڑی اپنے بچوں کو لے کر ایک جگہ سے دوسری جگہ منتقل ہوتے رہتے ہیں۔ پھر ارشاد فرمایا اس زمانے میں وہ چرواہا بھلائی پر ہوگا جو اپنے علم کے مطابق نماز پڑھے، زکوٰۃ ادا کرے اور لوگوں سے الگ تھلگ رہے۔ آج کے حالات تو دیکھیں، سوشل میڈیا نے کیسا دماغ خراب کیا ہوا ہے، مسلمان کہلانے والے کہاں 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 نکل گئے ہیں۔ ظاہر ہے ایک ڈسپلن تو ہوتا ہے نا، زندگی گزارنے کا کوئی ڈسپلن تو ہے نا، بس جس ادارے میں کام کرتے ہیں کیا اس ادارے کے اصولوں سے ہٹ کر آپ کسی اور ادارے کے اصول اپناتے؟ نہیں اپناتے۔ ایک نوکری کرنے کے لیے آپ نے ایک کمپنی کے اصولوں پر کمپرومائز نہیں کرتے، آپ ایک ملک میں رہتے ہیں یا ظاہر مدنی چینل میں دنیا بھر میں آپ دیکھ رہے ہیں، کیا اس ملک کے اصولوں کے مطابق آپ زندگی وہاں گزار سکیں گے یا اپنی مرضی کریں گے؟ پتا چلتا ہے اس کے اصولوں کے مطابق ہی رہیں گے، ورنہ اس ملک سے ہم کو ڈپورٹ کر دیا جائے گا، ہمیں نکال دیا جائے گا۔ تو اب اپنی ذات کے بارے میں بھی تو دیکھیں نا کہ اسلام کے ماننے والے، اسلام کی اہمیت دل میں ہوگی، اس کو جانیں گے کچھ اہم چیز، تبھی تو اس کی حفاظت پر کوئی ذہن بنا پائیں گے یا اپنے آپ کو آزاد چھوڑیں گے۔ ایک عام برادری، جی ہاں، جو پاکستان میں برادریوں کے اپنے اصول ہیں، वो बिरादरी के चंद बड़े अगर को उसूल तय कर लेते हैं, उस उसूल से हटने वाले को बिरादरी से खारिज कर देते हैं, इदारे से उसूलों पर कायम ना रहने वाले मुलाजिम को इदारे से फारिग कर दिया जाता है, मुल्क के उसूलों पर अमल ना करने वालों को मुल्क से निकाल दिया जाता है। तो इस्लाम के अपने भी बायलॉज है। देखें, एक काफिर है, एक काफिर है, लेकिन सिदके दिल से जब जबान से ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह कहता है, मुसलमान हो जाता है, मुसलमान हो जाता है ना। तो इसी तरह अगर जबान से माज़ अल्लाह अगर वो कुफ्र निकालेगा तो पता चला वो इस्लाम से खारिज भी हो जाएगा। इस्लाम कबूल कर भी लेगा, इस्लाम से खारिज भी हो सकता है। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, हम अपने ईमान की हिफाजत करें। और इस ईमान की हिफाजत के हवाले से एक बड़ी प्यारी बात समझाई गई है। एक उस्ताद साहब अपने शागिर्दों से कहा करते थे कि ये दीन बड़ा कीमती है, ये दीन बड़ा कीमती। वो शागिर्दों को अक्सर समझाया करते थे। एक रोज एक तालिबे इल्म का जूता फट गया। वो मोची के पास गया और कहा कि मेरा जूता मरम्मत कर दो, इसके बदले में मैं तुम्हें दीन का एक मसला बयान करूंगा। मोची ने कहा कि भाई मुझे तो पैसे चाहिए, हैं? मुझे पैसे चाहिए। वो किसी सूरत में मोची माना नहीं कि बगैर पैसे के जूता मरम्मत कर दे। तालिब इल्म अपने उस्ताद के पास गया और उस्ताद को सारा वाकया सुनाकर कहा कि आप कहते हैं कि दीन बड़ा कीमती है, दीन बड़ा कीमती है, तो मैंने तो मोची से कहा कि तुझे एक दीन का मसला बयान करूंगा, तू मेरा जूता सी दे। इसने तो मना कर दिया, लोगों के नजदीक दीन की कीमत कुछ भी नहीं। तो उस्ताद बड़े अकलमंद थे, तालिब इल्म से कहा कि अच्छा तुम ऐसा करो, मैं तुम्हें एक मोती देता हूं स्टोन, तुम सब्जी मंडी में जाओ और जरा इसकी कीमत मालूम करो। खूबसूरत सा वो पत्थर दिया उस्ताद साहब ने। अब ये सब्जी मंडी पहुंचा, वहां पर एक रेड़ी वाला आलू प्याज नींबू मुख्तलिफ सब्जियां बेच रहा था। तो सब्जी वाले से जाकर कहा कि ये स्टोन जो है, खूबसूरत मोती है, ये मुझे बेचना है, क्या आप खरीदोगे? उस सब्जी वाले ने जब देखा एक खूबसूरत पत्थर है, उसने कहा दो चार नींबू उठा लो, मेरे बच्चे खेलेंगे इससे। कहा ठीक है। वो मोती लेकर आया और उस्ताद को आकर कहा कि उस्ताद साहब इसके तो दो चार नींबू मिल रहे हैं। तो कहा अच्छा, जाओ जरा सुनार के पास जाओ, ज्वेलर्स के पास जाओ और उससे पूछो कि इसकी कीमत क्या है। जब वो ज्वेलर्स मार्केट में गया और एक शख्स को जाकर एक दुकानदार को उसने दिखाया कि ये मोती बेचना है, आप बताए इसकी क्या कीमत देंगे। उसने जब वो खूबसूरत स्टोन, वो खूबसूरत मोती देखा तो कहने लगा ये तो बड़ा कीमती है, अगर इसके बदले में अपनी सारी दुकान भी दे दूं तब भी इसकी कीमत अदा नहीं हो सकती। वो शागिर्द उस मोती को लेकर उस्ताद के पास आया और उस्ताद को आकर सारा माजरा सुनाया। उस्ताद ने कहा कि बच्चे हर चीज की कीमत उसकी मंडी में लगती है, हर चीज की कीमत उसकी मंडी में लगती है। दीन की कदर और कीमत अहले इल्म ही समझते हैं, जाहिल क्या जाने दीन क्या होता है। तो दीन की अहमियत को समझने की कोशिश करें, दीन की अहमियत को समझने की कोशिश करें, एक डिसिप्लिन कायम करें। हम मुसलमान हैं, हमारे अपने त्यौहार हैं, इन त्यौहारों को हमें शरई उसूलों के मुताबिक गुजारना है। हमारे उलमा रहनुमाई करते हैं, अमीर अहले सुन्नत का अल्हम्दुलिल्लाह ये मामूल रहता है कि जब भी मुसलमानों के त्यौहार आते हैं आप हमारी रहनुमाई फरमा दे, करना कैसे। रबीउल अव्वल शरीफ आया, भी चरागा करना था, लाइटें लगानी थी, अब बाज़ादों ने इसमें कुंडे लगाने शुरू किए, तो अमीर अहले सुन्नत ने समझाया ना कि देखो इस तरह नहीं करना, आका का जश्न विलादत मनाना है लेकिन चोरी की बिजली से नहीं मनाना। तो इस तरह मेरे प्यारे इस्लाम भाइयों, अगर हम सोचे गौर करें तो हम जितने भी हमारे मामलात, उन मामलात में हम गौर तो करें कि इस्लाम हमें क्या उसूल देता है, इस्लाम क्या चाहता है, कि हम किस तरह से अपने इस्लाम के उसूलों के मुताबिक अमल करें। भाई देखिए, अगर बच्चा पैदा होता है तो इस्लाम ने उसूल दिए ना कि इस बच्चे की परवरिश कैसे होगी, ये बच्चा किस तरह से इसकी किफालत की जाएगी, इसको कौन खिलाएगा, इसकी तरबियत कौन करेगा, सब उसूल सिखाए हैं। और यही बच्चा जब बड़ा होकर शादी करता है, उस शादी के उसूल इस्लाम ने सिखाए कि ये शादी करने वाले की ये शादी इस तरह से होगी, इस तरह से ये अपनी जिंदगी गुजारेगा। जब शादी होने के बाद उस शख्स को बताया जाता है कि तेरी जो बीवी है उसके साथ ये सुलूक है, अगर वो कारोबार करने तिजारत करने जाता है, इस्लाम हमें सिखाता है कि ये हलाल है ये हराम है, इस तरह से हमारे अपने मामलात पूरे होंगे। ये पूरा तरीकेकार, यहाँ तक कि जब कोई इंतकाल कर जाता है, इस इंतकाल करने वाले की इस्लाम के मुताबिक कैसे उसको गुसल दिया जाएगा, कैसे उसकी नमाज जनाजा पढ़ी जाएगी, कैसे उसको दफन किया जाएगा, सारे इस्लामी तरीके मौजूद हैं कि नहीं है? और हम अपनी मर्जी चलाते हैं कि सब चलता है, हम अपनी मर्जी चलाते हैं सब चलता है। क्यों सब चलता है? इस्लाम के उसूल चलेंगे, इस्लाम के अहकाम चलेंगे, और हम मुसलमान हैं, ये हम पर लाजिम है कि हम अपने जो जरूरत का जो इल्म है वो उलमा से हासिल करें। नमाज फर्ज हो गई, नमाज कैसे पढ़नी, इस्लाम ने उसूल दिए हैं। वुजू कैसे करना है, इस्लाम ने उसूल दिए हैं उनको करना है। इसी तरह अल्लाह पाक ने माल दिया, ये माल जो है वो कैसे इसकी जकात अदा होगी, इस्लाम ने उसूल दिए हैं। माँ बाप बूढ़े हो गए, माँ बाप की कैसे खिदमत होगी, इस्लाम ने उसूल दिए हैं। बच्चे हो गए, इन बच्चों की तरबियत कैसे करनी है, इस्लाम ने उसूल दिए हैं। बच्ची बड़ी हो गई, बच्चे की शादी करनी है, इस्लाम ने उसूल दिए कि कैसे शादी होगी। यहाँ पर आकर हम अगर ये कहें कि सब चलता है, ये ना चले। क्योंकि मेरे प्यारे प्यारे इस्लामी भाइयों, अल्लाह पाक हमारी बेहिसाब मगफरत फरमाए, क्योंकि खात्मे पर है अमाल का दारो मदार, खात्मे पर है। और याद रखिए कि जब इंसान की मौत का वक्त करीब आता है ना, ये मरहला भी बड़ा दुश्वार होता है। सांस ये अटक रही होती है, होशो आवाज जवाब दे जाते हैं, प्यास की शिद्दत इंतहा पर होती है। ऐसे कठिन हालात में शैतान मलऊन अपनी शक्ल में नहीं, बल्कि अजीजों, माँ बाप, बहन भाइयों, दोस्त अहबाब की शक्ल में आकर अपनी नहुसतें लुटाता, ईमान वालों के ईमान से निहायत घिनौने अंदाज में खेलता है, दौलत ईमान को जाया करने के लिए मुख्तलिफ तरीके आजमाता है। हजरत सैयदना मंसूर बिन अम्मार रहमतुल्लाहि अलैह फरमाते हैं, जब बंदे की मौत का वक्त करीब आता है तो मरने वाले की हालत जो है ना वो पांच तरह की होती है। नंबर एक, माल वारिस के लिए। नंबर दो, रूह मलकुल मौत के लिए। गोश्त कीड़ों के लिए। हड्डियां मिट्टी के लिए। पांचवा, नेकियां खुसूम यानी कयामत के दिन अपने हक का मुतालबा करने वालों के लिए होती है। मजीद फरमाते हैं, वारिस माल ले जाए तो काबिले बर्दाश्त है, मलकुल मौत रूह ले जाए तो भी दुरुस्त है, मगर एक काश मौत के वक्त शैतान ईमान ना ले जाए, वरना अल्लाह पाक से जुदाई हो जाए। हम अल्लाह पाक से पना तलब करते हैं, क्योंकि अगर सब फिराक जुदाइयां एक तरफ हो जाए और रब्बे करीम से जुदाई हो गई, वो सबसे भारी है जिसे कोई बर्दाश्त नहीं कर सकता। मेरे प्यारे प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, उसूलों पर जिंदगी गुजारें, सिर्फ उसूलों पर जिंदगी गुजारें। हम मुसलमान हैं, इस्लाम के उसूलों पर अमल करें, क्योंकि अगर खुदा न खास्ता आमाल बर्बाद हो गए और बुरे आमाल की वजह से मरते वक्त अल्लाह पाक और उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम का फजलो करम शामिल ना रहा, शैतान मर्दूद गालिब आ गया, ईमान बर्बाद हो गया, तो खुदा की कसम जिल्लत और रुसवाई मुकद्दर हो जाएगी। मरने के बाद हमेशा हमेशा के लिए जहन्नम की दहती हुई आग में झोंक दिया जाएगा, और ये जहन्नम का अदाब किस कदर शदीद होगा। हमारा ये नाजुक बदन जो मामूली सी चूंटी का काटना बर्दाश्त नहीं करता, जलती हुई आग में नहीं, जलती हुई आग के करीब जाने को वो कबूल नहीं करता, ये जहन्नम के अदाब कैसे बर्दाश्त कर सकेगा। खलीफा आला हजरत मौलाना मुफ्ती अमजद अली आजमी रहमतुल्लाही अलैह जहन्नम की मंजर कशी और उसके अदाब का तस्करा करते हुए फरमाते हैं, ये जहन्नम एक मकान है, उसके قہار و جبار کے جلال و قہر کا مظہر ہے، اس میں مختلف طبقات، وادیاں، کنویں ہیں، بعض وادیاں ایسی ہیں کہ جہنم بھی ہر روز 70 مرتبہ سے زیادہ ان سے پناہ مانگتا ہے۔ لوہے کے ایسے بھاری گرزوں یعنی ہتھوڑوں سے فرشتے ماریں گے کہ اگر کوئی گرز ہتھوڑا زمین پر رکھ دیا جائے تو تمام جنات اور انسان جمع ہو کر بھی اس ایک ہتھوڑے کو نہیں اٹھا سکتے۔ بختی یعنی ایک قسم کے بڑے اونٹ کی گردن کے برابر بچھو، اور اس قدر بڑے سانپ کہ ایک مرتبہ اگر وہ سانپ کاٹ لے تو اس کی سوزش، اس کے درد، اس کی بے چینی 1000 برس تک رہے۔ تیل کی جلی ہوئی تے کی مثل سخت کھولتا ہوا پانی دیا جائے گا، منہ کے قریب ہوتے ہی تیزی سے چہرے کی کھال گر جائے گی، سر پر گرم پانی بہایا جائے گا، جہنمیوں کے بدن سے جو پیپ بہے گی وہ پلائی جائے گی، ایک قسم کا خاردار زہریلا درخت کھانے کو دیا جائے گا، گلے میں جائے گا تو پھنس جائے گا، اس کے اتارنے کے لیے پانی مانگیں گے، کھولتا ہوا پانی دیا جائے گا، منہ کے قریب آتے ہی منہ کی ساری کھال گل کر اس میں گر پڑے گی، پیٹ میں جب وہ پانی جاتے ہی آنتوں کو ٹکڑے ٹکڑے کر دے گا، اور شوربی کی طرح بہہ کر قدموں کی طرف نکلیں گے۔ پیاس اس قدر شدید ہوگی کہ پانی پر ایسے گریں گے جیسے شدید پیاسے اونٹ۔ یہ کیوں ہوگا؟ ایمان سلامت نہ رہا، اللہ ناراض ہو گیا، اس کے حبیب روٹ گئے۔ آپ تصور کریں، یہ بزرگوں کی جو سیرت میں ملتا ہے نا کہ روتے رہتے تھے، یہ ڈرتے رہتے تھے ہمارا بنے گا کیا، اور ہم جو مرضی آئے وہ کریں گے، جو مرضی آئے وہ دیکھیں گے، جو مرضی آئے وہ سنیں گے۔ دنیا کا تو یہ اصول نہیں رکھا ہم نے، دنیا کا تو یہ کوئی ڈسپلن اس طرح کا نہیں ہے، لیکن بینگ اے مسلم، ایک مسلمان ہونے کی حیثیت سے میرے پیارے پیارے اسلامی بھائیوں، ان چیزوں کی فکر کریں، اور ایمان کی فکر، اس کے بارے میں بزرگوں کے ایسے ایسے واقعات ہیں۔ حضرت سیدنا حذیفہ رضی اللہ تعالی عنہ کی موت کا وقت جب قریب آیا تو رو دیے، شدید گھبراہٹ کا اظہار ہونے لگا، لوگوں نے ان سے رونے کا سبب پوچھا تو فرمایا میں دنیا چھوٹنے پر نہیں روتا کیونکہ موت مجھے محبوب ہے، بلکہ میں اس لیے رو رہا ہوں کہ میں اللہ پاک کی رضا پر دنیا سے جا رہا ہوں یا ناراضی میں، کہیں ایسا نہ ہو سارا سفر بیکار ہو جائے۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، حضرت امام احمد بن حنبل رضی اللہ تعالیٰ عنہ کے انتقال کے وقت جب آپ کے صاحبزادے نے طبیعت دریافت کی تو فرمایا ابھی جواب دینے کا وقت نہیں ہے، بس دعا کرو کہ اللہ پاک میرا خاتمہ ایمان پر کر دے، کیونکہ ابلیس لعین اپنے سر پر خاک ڈالتے ہوئے مجھ سے کہہ رہا ہے کہ اے احمد، تیرا دنیا سے ایمان سلامت لے کر جانا میرے لیے باعث ملال و غم ہے، اور میں اس سے کہہ رہا ہوں کہ ابھی نہیں، جب تک ایک سانس بھی باقی ہے میں خطرے میں ہوں، میں تجھ سے پرامن نہیں ہو سکتا۔ تو شیطان کا تو ٹارگیٹ ہی یہی ہے کہ وہ ہمارے ایمان کو ضائع کر دے، اور ہمیں کہ اس کو اتنا عذاب چھوڑا ہوا ہے، ایک اچھا موبائل لے کر جیب میں گھومتے نہیں ہیں، باندھ کے رکھتے ہیں، گلے میں لٹکا کر رکھتے ہیں، ہمارا موبائل کوئی اور یوز نہ کرے، کیسے کیسے پاسورڈ لگاتے ہیں، کیسے کیسے اس کی آئی ڈیز بناتے ہیں کہ کوئی ہمارے علاوہ اس کو کھول نہ سکے۔ ارے چند ہزار روپے کے موبائل کی حفاظت کی قدر ہے، لیکن ایمان کی سلامتی کی کوئی فکر نہیں ہے۔ ایمان ضائع کرنے والے اسباب کیا ہیں؟ کیوں اعمال ضائع ہوتے ہیں؟ کیوں ایمان برباد ہو رہا ہے؟ علماء نے لکھا اس کی ایک وجہ بری صحبت اختیار کرنا۔ ہم مسلمان ہیں، ہمارا ایک فریم ہونا چاہیے، ہم کیا دیکھیں گے اس فریم میں جو ہے وہ دیکھیں گے، ہم کیا سنیں گے فریم ہے وہ سنیں گے۔ کوئی اپنے باپ کے خلاف کوئی باتیں سنتا ہے؟ کوئی سنتا ہے کہ اس کے خاندان کے متعلق کوئی غلط باتیں کرتا ہو اور وہ سب کو وائرل کرتا ہو؟ سنتا ہے؟ کوئی نہیں سنتا۔ آج ہمارے خاندان کے خلاف، ہماری فیملی کے خلاف کوئی بات کرے ہم اس کی شکل نہیں دیکھتے، جو اسلام کے خلاف بات کرتا ہے ایک مسلمان اس کو کیوں دیکھتا ہے؟ کیوں اس کے تہواروں پر اس کو وش کرتا ہے؟ کیوں مبارکبادی دیتا ہے؟ کیوں اس سے تعلق رکھتا ہے؟ وجہ کیا؟ ایسے برے لوگوں کی صحبت اٹریکشن ہے، जनाब हम उनकी पार्टीज में जाते हैं। क्यों जाते हैं भाई? आप मुसलमान हैं, अपने दीन अपने इस्लाम की फिक्र करें, कंप्रोमाइज ना करें। उनके साथ उठना बैठना, उनके साथ रिश्तेदारी कायम कर लेना, उनके साथ सोशल मीडिया पर चैटिंग करना, उनको अपना फ्रेंड बनाना, ला हौला वला कुव्वता इल्ला बिल्लाह, उनकी तकारीर सुनना, उनकी किताबें पढ़ना, उनकी ऑडियो वीडियो बयान सुनना, ये हमारा काम नहीं है मेरे प्यारे इस्लाम भाइयों। मैं खासकर यंगस्टर्स को कहूंगा कि जो आज तालीमी इदारों में जो हाल हुआ है, क्यों हुआ है इस तरह का? क्योंकि जाहिर है अपने आप को लगाम ही नहीं डालते हैं। जब लगाम नहीं डालते हैं तो बस दोस्तियां करनी है। हम मुसलमान हैं, मैं मुसलमानों से बात कर रहा हूं, हम मुसलमान हैं, हम अपने ईमान की फिक्र करें, हमारे उसूल हैं, हमारे बायलॉज हैं, हम उनके मुताबिक अपनी जिंदगी गुजारेंगे। तो ये बुरे दोस्तों के साथ बैठना, उनके साथ गपशप लगाना, अरे इस्लाम का मजाक उड़ाते हैं आप, ऐसों के साथ बैठते हो, शर्म आनी चाहिए। वो मजाक मस्करी करते हैं, हमारे मजहबी शियार को मजाक उड़ाते हैं, क्यों बैठेंगे हम उनके साथ? बुरी सोहबत ये ऐसी छा चुकी कि बदकिस्मती से नमाजी कहलाने वाले ऐसे बुरे दोस्तों के साथ बैठकर अपनी नमाजें गवाते हैं। ना करें, कई कई घंटे हमारे इन बुरे दोस्तों की सोहबत में गुजर जाते हैं, हमें कोई फिक्र नहीं होती। और याद रखिए, इन दोस्तों के साथ जो फजूल और बेहयाई की गुफ्तगू होती है, बिल आखिर बसा औकात इस बैठने वाले की जबान से भी कुफरियात निकल जाते, हाँ में हाँ मिलाता है। तो याद रखिए, बुरे सहबत इख्तियार करने में दीनों दुनिया का सरासर नुकसान ही नुकसान है। कोरोना का मरज आया, कितनी एहतियातें की हमने, मिलाते थे हाथ किसी से, मिलाते थे? ना ना ना, कोरोना लग जाएगा, कोरोना हो जाएगा। कोई छींकता था तो भागते थे, भाई मास्क पहनो, अपने हाथों में ग्लव्स पहनते थे। कई फैमिलीज होंगी जिन्होंने इन कोरोना के दिनों में अपने सीनियर्स मालियों को छुट्टी दे दी थी कि अभी कोरोना, अभी घर में नहीं आना, अपने ड्राइवर्स को भेज दिया था, अपने कारोबारी इदारे बंद कर दिए थे कि हमें कोरोना ना हो जाए। अरे ये कोरोना क्या ले जाता, ज्यादा से ज्यादा हमारी जान ले जाता, यही होता, ज्यादा से ज्यादा ये कोरोना हमारी जान ले जाता। लेकिन ये बुरे लोग जिनके सोशल मीडिया पर हम क्लिप देख रहे हैं, जिनके से अल्लाह पाक की जात में जो बुराइयां बयान करते, जो मजाक उड़ाते दीन इस्लाम की, इनकी बातें सुनकर कहीं ऐसा ना हमारा ईमान बर्बाद हो जाए। ये ईमान बर्बाद करने वाले अमाल है। लिहाजा मेरे प्यारे इस्लामी भाइयों, इनसे बचें। हजरत अल्लामा मोहम्मद बिन अहमद ज़हबी रहमतुल्लाह ताला ने फरमाते, एक शख्स शराबियों की सोबत में बैठता था। जब उसकी मौत का वक्त आया तो किसी ने कलमा शरीफ पढ़ने की तलकीन की, तो कहने लगा तुम भी पियो मुझे भी पिलाओ, तुम भी पियो मुझे भी पिलाओ। माद अल्लाह बगैर कलमा पढ़े मर गया। जब शराबियों की सोबत का ये हाल है तो शराब पीने वालों का क्या वबाल होगा? एक शतरंज खेलने वाले को मरते वक्त कलमा शरीफ की तलकीन की गई तो कहने लगा शाह का, यानी तेरा बादशाह, ये बात कहते कहते उसका दम निकल गया। तो बुरी सोहबत से बचे, बगैर इल्म के दीनी बहस करना ये भी आजकल का फैशन है। कलमे आते नहीं है, वुजू करना आता नहीं है, पाक होना आता नहीं है और दीन के बारे में बहस कर रहे, करते बहस या जो मर्जी आती कहते। लेकिन कभी मुल्क के बारे में कोई ऐसी बहस नहीं करना, भाई मेरी बात रिकॉर्ड हो गई तो कहीं मुझे मुल्क से डिपोर्ट ना कर दिया जाए। हैं, किसी हुकूमत के खिलाफ बात करते है कोई? कोई नहीं करेगा। इस्लाम के मुताबिक जो बात आएगी करेंगे आप, ना करें, बचे ऐसों से। और इसी तरह जबान की हिफाजत ना करना, ये जो ज्यादा बोलने का जो है ना मामला, और ये भी कहां बोलना ये सब हमें पता है। कोई गवर्नमेंट की तरफ नहीं बोलता है, कोई किसी बड़े आदमी के खिलाफ नहीं बोलेगा कि मेरी बात रिकॉर्ड हो जाएगी मुझे जेल हो जाएगी। लेकिन दीन इस्लाम इतना कमजोर कर दिया हमने कि जो जबान पर आएगा बोलेंगे। इसके बारे में मैं मशवरा दूंगा, अमीर अहले सुन्नत की किताब कुफरिया कलिमात के बारे में सवाल जवाब पढ़कर देखें, आपके होश ठिकाने आ जाएंगे कि ये होगा क्या हमारा, कितने बेलगाम है हम। लिहाजा मेरे प्यारे प्यारे इस्लाम भाइयों, एक और वजह ईमान जाया होने की, गुनाहों से ना बचना, या ये आदत इसको इसके बारे में भी गौर करें, ये छोटा गुनाह है। ना ना ना, हो सकता है इसी पर अल्लाह नाराज हो जाए। गुनाहों से ना बचना ये भी ईमान की बर्बादी का सबब है। तो अल्लाह ताला हमें अक्ल सलीम अता फरमाए। अल्हम्दुलिल्लाह अमीर अहले सुन्नत के सिलसिले से जो मुरीद होते हैं तो उनको कुछ औराद व वज़ाइफ अमीर अहले सुन्नत ने अता फरमाए। आला हज़रत ने भी खात्मा बिल खैर हो जाए इसके औराद हैं। रोजाना 41 टाइम्स 41 बार या हय्यू या कय्यूम ला इलाहा इल्ला अंता, या हय्यू या कय्यूम ला इलाहा इल्ला अंता, या हय्यू या कय्यूम ला इलाहा इल्ला अंता, ये वजीफा है 41 टाइम्स। इसको पढ़े, पढ़ने की आदत बनाए। सूरज तुलू होने से पहले पहले 41 टाइम्स पढ़ना है इसको। और इसी तरह जब सोने लगे सारे वजाइफ वगैरह पूरे हो जाए तो आखिर में सूरह काफिरून पढ़कर सोए, कुल या अय्युहल काफिरून। इसके बाद कलाम नहीं करना, इंशाअल्लाह ईमान पर खात्मा होगा। इसके अलावा भी कुछ दुआएं अमीर रसूल ने लिखी हैं, शजरा कादरिया तारिया हासिल करें, यह वजाइब भी पढ़ने का मामूल बनाए। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। आमीन बिजाए खातम नबीजीन सल्लल्लाहु अलैहि वसल्लम।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं।